यो रेडियो नेपाल हो। बिहान 9 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। सत्तारूढ़ नेकपाको सचिवालय बैठक आज बस्दै लकडाउनलाई अहिलेकै स्वरूपमा जारी राख्न कोरोना उच्चस्तरीय समितिको सरकारलाई सिफारिश। आज बस्ने मन्त्री परिषदको बैठकले लकडाउनबारे निर्णय गर्ने, बन्द उद्योगहरूलाई चरणबद्ध रूपमा खुलाउने सरकारको तयारी। कोशी अस्पतालमा उपचाररत कोरोना बिरामी मध्ये 6 जना निको भई आज घर फर्कने, कोरोनाको जोखिमलाई ध्यानमा राखेर सजाय भुक्तान गर्न लागेका करिब 450 कैदीबन्दी रिहा। जल तथा मौसम विज्ञान विभागले अबदेखि चट्याङको पूर्वानुमान गर्ने र कोरोना रोकथामका लागि गठन गरिएको व्हाइट हाउसको कार्यदल विघटन गर्ने अमेरिकी राष्ट्रपतिको तयारी। अमेरिकालाई पहिलेकै अवस्थामा लगिने उहाँको भनाई। समाचार अब विस्तारमा। सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बस्ने बैठकमा भोलि बस्ने स्थायी समितिको बैठकका एजेण्डा, त्यसै गरी सरकारका कामको समीक्षा तथा कोरोना विरूद्धको अभियानबारे छलफल हुने नेकपाले जनाएको छ। कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले गर्दै आएको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको उच्चस्तरीय समितिको बैठकले लकडाउन जारी राख्ने निर्णय गरे पनि कति दिन थप्ने भन्ने विषयमा आज बस्ने मन्त्री परिषदको बैठकले तय गर्ने प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। बैठकपछि प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव नारायण प्रसाद भिडारीले आर्थिक, सामाजिक, स्वास्थ्य सुरक्षा र नागरिकको जनजीवनका सवालमा सरकारी निर्णयहरू सही रहेको निष्कर्ष निकाल्दै लकडाउनलाई अझै निरन्तरता दिनुपर्ने विषयमा बैठकमा छलफल भएको जानकारी दिनुभयो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले लकडाउनका कारण बन्द भएका उद्योगलाई प्राथमिकताका आधारमा 3 चरणमा खुलाउने गरी तयारी भइरहेको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाजले हिजो आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा मन्त्री भट्टले खाद्य उद्योग पहिलो चरणमा र त्यसपछि दोस्रो र तेस्रो चरणमा क्रमशः विकास निर्माणसँग सम्बन्धित निर्माण उद्योग तथा निर्यातमूलक उद्योग खोल्ने गरी गृह कार्य गरिरहेको बताउनुभयो। बन्द उद्योगहरू खोल्ने विषयमा उद्योगी व्यवसायीहरूसँग निरन्तर रूपमा छलफल गरिरहेको भन्नुहुँदै उहाँले उद्योग सञ्चालनको वातावरण बनाउँदै श्रमिक व्यवस्थापनका लागि ट्रेड युनियनहरूसँग छलफल गरिएको पनि जानकारी दिनुभयो। आगामी आर्थिक वर्षको बजेट तयारीका क्रममा अर्थ मन्त्रालयले स्वास्थ्य मन्त्रालयसँग छलफल गरेको छ। कोरोना भाइरसको महामारीसँग विश्व समुदाय जुधिरहेका बेला नेपाल सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सरूवारोग नियन्त्रणका लागि पूर्वाधार विस्तारमा प्राथमिकता दिने नीति अवलम्बन गर्ने अनुरूप अर्थले स्वास्थ्य मन्त्रालयसँग छलफल गरेको हो। कोरोना संकटपछिको अवस्थामा केन्द्र र प्रदेशमा स्वास्थ्य क्षेत्रमा पूर्वाधार, तालिम र जनशक्तिको विकासमा प्राथमिकता दिने कार्यक्रम ल्याउन आगामी आर्थिक वर्षको सरकारको नीति, कार्यक्रम र बजेटमा स्वास्थ्यलाई प्राथमिकता दिन थालिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले हिजो अर्थ मन्त्रालयसँग बजेट तथा कार्यक्रमबारे छलफल भएको जानकारी दिनुभयो। उहाँले केन्द्रमा तालिम केन्द्र र जनशक्ति उत्पादन केन्द्रसहित 300 शैयाको र सबै प्रदेशमा 50 शैयाको सरूवारोग नियन्त्रण अस्पताल एवं जनस्वास्थ्य प्रयोगशाला स्थापना गरिने बताउनुभयो। जिल्ला अस्पतालहरूको पनि स्तर उन्नति गरिने उहाँले जानकारी दिनुभयो। त्यसै गरी पर्यटन मन्त्री योगेश भट्टराईले कोरोना संक्रमणको अवस्था र पुनरुत्थानका कार्यक्रम एवं आगामी आर्थिक वर्षको बजेट र कार्यक्रमबारे प्रतिपक्षी दलहरूसँग हिजो छलफल गर्नुभएको छ। नेपाली कांग्रेसका पर्यटन विभाग प्रमुख देवेन्द्र राज कणेलको नेतृत्वमा गएको प्रतिनिधि दलको टोलीले पर्यटन क्षेत्रको समृद्धिका लागि ल्याउनुपर्ने योजना र कोरोना भाइरसले पर्यटन क्षेत्रमा पारेको प्रभावपछि पुनस्थापनाका कार्यक्रमबारे सुझाव दिनुभएको पर्यटन मन्त्रालयले जनाएको छ। नेपालगंजमा हिजो थप 7 जनामा कोरोना संक्रमण पुष्टि भएपछि मुलुकमा कोरोना संक्रमितको संख्या 82 पुगेको छ। भेरी अञ्चल अस्पतालको प्रयोगशालामा हिजो भएको परीक्षणमा 7 जना थपमा कोरोना संक्रमण पुष्टि भएको थियो। नेपालगंजमा संक्रमितहरूको सम्पर्कमा रहेका 300 जनाको ट्रेसिङ गरी परीक्षण शुरू गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। 23 जना संक्रमित भेटिएपछि नेपालगंजमा तनावको वातावरण सिर्जना भएको सन्दर्भमा अवस्था नियन्त्रण बाहिर नजाओस् भन्नका लागि हिजो बिहानदेखि नै निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञा भोलि मध्यराती 12 बजेसम्म जारी रहनेछ। निषेधाज्ञाको पूर्ण रूपमा पालना गर्न जिल्लावासीमा जिल्ला प्रशासन कार्यालय बाँकेले आग्रह गरेको छ। यदि कोही कसैले निषेधाज्ञा उल्लंघन गर्न खोजे कानून बमोजिम कार्यवाही गरिने बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले बताउनु भएको छ। यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो नियमित पत्रकार ब्रिफिङमा नेपालगंजमा हाल पुष्टि भएका 7 जना र यसअघिका 16 जना गरी 23 जना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ। मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले अन्य विभिन्न अस्पतालमा उपचार गराइरहेका संक्रमितहरूको स्वास्थ्य अवस्था पनि सामान्य रहेको जानकारी दिनुभयो। नेपालगंजमा कोरोना संक्रमण देखिएका 23 जना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ। खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेशन वार्डमा भर्ना भएका कोरोना संक्रमितहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभएको छ। उनीहरूलाई वार्डमा चिकित्सकको निगरानीमा अहिले राखिएको छ। बाँकेमा पहिलो पटक 1 जना 60 वर्षीय पुरूषमा कोरोना संक्रमण देखा परेपछि स्थानीय प्रशासनले पीसीआर पद्धतिबाट स्वास्थ्यकर्मी एवं चिकित्सकहरूको सक्रियतामा परीक्षण शुरू गरेपछि त्यहाँ 23 जनामा संक्रमण पुष्टि भएको थियो। नेपालगंजमा कोरोना संक्रमितको सम्पर्कमा रहेका 56 जनाको स्वाब संकलन गरिएको छ। संक्रमितको सूचनाका आधारमा उनीहरूको सम्पर्कमा रहेका नेपालगंज उपमहानगरपालिका वडा नम्बर 8 का 5 स्थानमा गैरातीसम्म ती 56 जनाको स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले जानकारी दिनुभयो। खजुरा स्थित कोरोना आइसोलेशन अस्पतालमा राखिएका संक्रमितहरूले भने अनुसार उनीहरूको सम्पर्कमा रहेकाहरूको स्वाब लिइएको हो। स्वास्थ्यकर्मीले अबेर रातिसम्म बसेर कोरोना परीक्षणका लागि स्वाब संकलन गरेका हुन्। राति अबेर भएपछि ससाना बालबालिका घर गएका र बाँकी 15 जनाको आज स्वाब संकलन गरिने जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। लक्षण नै नदेखिएर धेरै संख्यामा कोरोना संक्रमितहरू नेपालगंजमा भेटिएपछि विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको टोली हिजो नेपालगंज पुगेको छ। नेपालगंजमा धेरै संख्यामा कोरोना भाइरस संक्रमित भेटिएपछि डब्ल्यूएचओको स्वास्थ्यकर्मी तथा प्राविधिकको टोली हिजो नेपालगंज पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। स्वास्थ्य कार्यालयका अनुसार नेपालगंजका विभिन्न टोल तथा बस्ती पुगेर स्वाब संकलनमा डब्ल्यूएचओको टोलीले सहजीकरण गरिरहेको छ। नेपालगंजका पहिलो कोरोना संक्रमित 60 वर्षीय पुरूषको घर परिवारका सदस्यहरूको रिपोर्ट भने नेगेटिभ आएको छ। वडा नम्बर 7 निवासी उनको घर परिवारका 6 जनाको स्वाब संकलन गरिएकोमा भेरी अस्पतालमा पीसीआर विधिबाट परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो। उनको परिवारका सदस्य उनले पढ़ाएका बालबालिका र सम्पर्कमा आएका 94 जनाको यसअघि स्वाब संकलन गरिएकोमा 22 जनामा कोरोना पोजिटिभ देखिएको थियो। तर उनको परिवारकै सदस्यको रिपोर्ट भने नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। कोशी अस्पतालको उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका 31 जना मध्ये 6 जना उपचारपछि निको भई आज घर फर्कने भएका छन्। प्रदेश नम्बर 1 का सामाजिक विकास मन्त्री जीवन घिमिरेले मन्त्रालयमा हिजो साँझ पत्रकार सम्मेलन गर्नुभई 6 जना निको भएकाले उनीहरूलाई अहिले बिहान डिस्चार्ज भएर घर फर्काइने जानकारी दिनुभयो। उहाँले गत वैशाख 5 र 6 गते उदयपुरको भुल्केबाट ल्याइएका 13 जना संक्रमित मध्ये 6 जनाको 3 चरणको पीसीआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि उनीहरूलाई डिस्चार्ज गरिने निर्णय गरिएको जानकारी दिनुभयो। ती सबै भारतीय नागरिक हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सामाजिक जीवनको प्राणवायु भएको बताउनु भएको छ। 5 औं राष्ट्रिय पत्रकारिता दिवस तथा गोर्खापत्रको 120 वर्ष प्रवेशको सन्दर्भमा प्रधानमन्त्री ओलीले शुभकामना सन्देश दिनुहुँदै नेपालको लोकतान्त्रिक आन्दोलनमा संचार जगतले निर्वाह गरेको भूमिका अविस्मरणीय रहेको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री ओलीले पत्रकारको पेशागत हकहित र स्वतन्त्रताको रक्षाका लागि सरकार साथमा रहेको उल्लेख गर्नुहुँदै प्रेस स्वतन्त्रताको उपयोग गर्दा सत्य तथ्य विश्वसनीयता र भरपर्दो सूचना पाउने नागरिकको नैसर्गिक अधिकारको सम्मान हुने विश्वास पनि व्यक्त गर्नुभएको छ। गोर्खापत्र स्थापना भएको दिनलाई 5 वर्ष अघि सरकारले राष्ट्रिय पत्रकारिता दिवसका रूपमा मनाउने निर्णय गरेको हो। नेपाली भाषाको पहिलो समाचार पत्र गोर्खापत्र प्रकाशन शुरू भएको आज 119 वर्ष पूरा भएको छ। विक्रम सम्बत 1958 साल वैशाख 24 गते गोर्खापत्र साप्ताहिक रूपमा प्रकाशन शुरू भएको हो। यसै अवसरमा संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले सत्य निष्पक्ष एवं विश्वसनीय पत्रकारिताबाटै यस क्षेत्रको गरिमा वृद्धि हुने बताउनु भएको छ। मन्त्री डाक्टर खतिवडाले 5 औं राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सम्पूर्ण प्रेस जगत आम संचारकर्मी तथा आम संचार क्षेत्रमा क्रियाशील संघ संस्थाहरूमा शुभकामना व्यक्त गर्नुहुँदै राज्यको 4 अंगको भूमिकामा खरो उत्रन पत्रकारिता र आम संचार क्षेत्रको प्रयास निरन्तर रहने विश्वास पनि व्यक्त गर्नुभएको छ। कोरोना संक्रमणको जोखिमबाट कैदीबन्दीलाई जोगाउन लकडाउन प्रारम्भ भएपछि हालसम्म प्रक्रिया पूरा गरेका 442 कैदीबन्दीलाई कारागार मुक्त गरिएको छ। 1 वर्षभन्दा कम सजाय तोकिएका त्यसै गरी 90% कैद भुक्तान गरेका तथा कानून बमोजिम सर्वोच्च अदालतले दिएको आदेश अनुरूप देशभरका 72 कारागार तथा 8 बाल सुधार गृहबाट ती कैदीबन्दी मुक्त गरिएको कारागार व्यवस्थापन विभागले जनाएको छ। सर्वोच्च अदालत तथा महानिर्देशकको कार्यालय समेतले प्रक्रिया पुर्याएर थप कैदीबन्दी रिहा गर्न आदेश दिएपछि कारागार व्यवस्थापन विभागले त्यसको तयारी पनि अघि बढ़ाएको छ। हाल मुलुकभरका विभिन्न कारागारहरूमा 24,828 कैदीबन्दी जेल सजाय काटिरहेका छन्। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ केही बेर विज्ञापन।
के हो भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नुपर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। जल तथा मौसम विज्ञान विभागले अबदेखि चट्याङको पनि पूर्वानुमान गर्ने भएको छ। मन्त्री वर्षमान पुनले हिजो अब विभागले चट्याङको पूर्वानुमान गर्ने जानकारी दिनुभएको हो। 1 करोड़ भन्दा बढ़ी भारतीय रूपियाँ सहित 2 जनालाई प्रहरीले हिजो पक्राउ गरेको छ। भारतको सुपौलबाट आएको ट्रक एकीकृत भन्सार जाँच चौकी विराटनगरमा खानतलासी गर्ने क्रममा कार्टुनमा लुकाई राखिएको अवस्थामा 1,09,79,500 रूपियाँ भारतीय रकम सहित 2 जनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलका एसपी नेत्रबहादुर कार्कीले जानकारी दिनुभयो। केही अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको सामनाका लागि गठन गरिएको व्हाइट हाउस कोरोना भाइरस कार्यदललाई अब केही सातामै विघटन गर्ने बताउनु भएको छ। एरिजोनामा रहेको मास्क बनाउने एउटा कारखानाको भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले अब मुलुकलाई पूर्ववत अवस्थामै लगिने बताउनुभयो। अमेरिकामा अझै दैनिक 20,000 हाराहारीमा नयाँ संक्रमित भेटिएको र 1,000 दरमा मृत्यु भइरहेको छ। यसैबीच अमेरिकी स्वास्थ्य अधिकारीहरूले उद्योग धन्दा खुलाइए कोरोना संक्रमण थप फैलने चेतावनी दिएका छन्। भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरेले आफ्ना अधिकारीहरूले 2 जना अमेरिकी सहित 13 जना घुसपैठियाहरूलाई गिरफ्तार गरेको बताउनु भएको छ। भेनेजुएलाका सुरक्षाकर्मीहरूले कोलम्बियाबाट तीव्र गतिको डुंगामा चढ़ेर भेनेजुएला प्रवेश गर्न खोज्ने केही मानिसहरूको प्रयासलाई विफल पारेको बताएको भोलिपल्ट राष्ट्रपतिको पछिल्लो भनाई आएको हो। राष्ट्रपति मादुरोले आफूलाई राष्ट्रपतिबाट हटाउने योजनासहित उनीहरूको घुसपैठ भएको बताउनु भएको छ। अमेरिकी अधिकारीहरूले भने मादुरोको आरोपको खण्डन गर्दै त्यसमा अमेरिकी संलग्नता नरहेको प्रश्न पारेको छ। भेनेजुएलाका अधिकारीहरूले गत आइतबार राष्ट्रपति विरूद्ध सत्ता विप्लव गर्न खोज्ने 8 जना बन्दुकधारीहरूलाई सुरक्षाकर्मीले मारेको पनि बताएका छन्। न्यूजील्याण्डका प्रधानमन्त्री जेसिन्डा आर्डेनले आगामी लामो समयसम्म न्यूजील्याण्डको छिमेकीहरूसँग खुला सीमाना नरहने बताउनु भएको छ। कोरोना भाइरसको महामारीसँग जुधिरहेको न्यूजील्याण्डले अस्ट्रेलिया र न्यूजील्याण्ड बीचको सीमानामा एक अर्काका नागरिक बिना कुनै क्वारेन्टाइन स्वतन्त्र आउजाउ गर्न मिल्ने सम्भावनाका बारेमा पनि छलफल गरेका छन्। अस्ट्रेलिया र न्यूजील्याण्डले अरू राष्ट्रका नागरिकहरूलाई भने रोकेका छन्। कोरोना भाइरसको संक्रमणबाट हालसम्म विश्वभर 2,58,338 जनाको मृत्यु भएको छ। हालसम्म संक्रमितको संख्या 37,27,802 पुगेको छः भने 12,42,347 जना उपचारपछि निको भई घर फर्किएका छन्। संक्रमणबाट हालसम्म सबैभन्दा बढ़ी अमेरिकामा 72,271 जनाको मृत्यु भएको छ। त्यसै गरी छिमेकी मुलुक भारतमा 1,693 जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। अब मौसम। आज देशभर आंशिक बदली रही, अपरान्न पख सामान्य बदली हुने र केही भागमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 26 28 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाण्डु उपत्यकामा सूर्योदय आज बिहान 5:20 भयो भने सूर्यास्त भरे साँझ 6:41 हुनेछ। यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। सत्तारूढ़ नेकपाको सचिवालय बैठक आज बस्दै, लकडाउनलाई अहिलेकै स्वरूपमा जारी राख्न कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सरकारलाई सिफारिश। आज बस्ने मन्त्री परिषद बैठकले लकडाउनबारे निर्णय गर्ने, बन्द रहेका उद्योगहरूलाई चरणबद्ध रूपमा खुलाउने सरकारको तयारी, कोशी अस्पतालमा उपचाररत कोरोना बिरामी मध्ये 6 जना निको भई आज घर फर्कने, कोरोनाको जोखिमलाई ध्यानमा राखेर सजाय भुक्तान गर्न लागेका करिब 4.5 कैदीबन्दी रिहा, जल तथा मौसम विज्ञान विभागले अबदेखि चट्याङको पूर्वानुमान गर्ने र कोरोना रोकथामका लागि गठन गरिएको व्हाइट हाउसको कार्यदल विघटन गर्ने अमेरिकी राष्ट्रपतिको तयारी, अमेरिकालाई पहिलेकै अवस्थामा लगिने उहाँको भनाई। बिहान 9 बजेको समाचार सकियो। अवस्था नमस्कार।